وعلى أشرف الأنبياء والمرسلين سيدنا ومولانا أبي القاسم محمد وعلى آل بيته الطيبين الطاهرين المعصومين المنتجبين سيما بقية الله في الأراضين أرواحنا فداه وعجل الله تعالى فرجه الشريف أما بعد فقد قال الله سبحانه وتعالى في كتابه الحكيم أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم إن الدين عند الله الإسلام ومن يبتغي غير الإسلام دينا فلن يقبل منه الدرود بجي محمد وعلى محمد حضرت محترم اسلام سے اسلام تک کے عنوان کے تحت آپ سے کچھ گفتگو کی ہے اگر ہم اس پوری کائنات کے اندر جو کچھ بھی ہو رہا ہے اور جو بھی نظام چل رہا ہے اس کو نہ سمجھیں اور اس کو سمجھے بغیر اپنی زندگی گزارنا چاہیں تو کبھی بھی ایک کامیاب زندگی نہیں گزار سکیں گے یعنی ہمیں معلوم ہونا چاہیے کہ ہم جس جگہ زندگی گزار رہے ہیں وہ کیا ہے اس کے اطراف میں کیا ہے ہماری حیثیت کیا ہے خلاصہ سے اس جگہ کو اس پوری کائنات کو جہاں پر ہم ہیں اسے سمجھے بغیر انسان ایک کامیاب زندگی کبھی نہیں گزار سکتا اسے کہتے ہیں اسلام یا کسی بھی مکتب کا جو تصور کائنات ہوتا ہے وہ کیا ہے درحقیقت کسی بھی مکتب کا کسی بھی سسٹم کا کسی بھی دین کا جو تصور کائنات ہوتا ہے وہ انسان کی آئیڈیالوجی کی اس کے نظریات کی ایک بیس ہوتا ہے اس کی بنیاد اس کی فاؤنڈیشن کو تشکیل دیتا ہے جب تک جس دین کا بھی ماننے والا کوئی شخص ہو جس سسٹم کا ماننے والا کوئی شخص ہو اس کا سسٹم اس کا دین جو ہے اس کو جو بھی تصور کائنات پیش کرتا ہے اس کے سامنے اسی کے مطابق اس کی آگے جو زندگی ہے اسی سسٹم کی اسی تصور کائنات کے مطابق پھر بنتی ہے اور اس کو اسی طرح سے وہ گزارتا ہے جس طرح سے ایک بلڈنگ ہے اس کی ایک بنیاد پر کھڑی ہے ایک فاؤنڈیشن پر کھڑی ہے اسی طرح سے یہ تصور کائنات ہے اس کو تھوڑا سا اور واضح کرتے ہیں کہ یہ تصور کائنات یعنی کیا اگر آپ ایک ٹرائنگل کو ایک مثلث کو اپنی نظر میں رکھیں تو ٹرائنگل ہے اس کا مطلب ہے کہ اس کے تین جو ہیں گوشے ہیں اس تصور کائنات کے اندر بھی ہمارے پاس ایک ٹرائنگل کی مانند ایک چیز ہے جس کے تین گوشے ہیں ان تین گوشوں سے مل کر یہ تصور کائنات وجود میں آتا ہے وہ کیا ہے ایک انسان ہے ایک طرف انسان ہے اور دوسرے دو گوشے کیا ہیں ایک خدا ہے اور ایک وہ جہان ہے جس میں وہ زندگی گزار رہا ہے بس انسان خدا اور جہان یا کائنات یہ تین مل کر جو ہے اس کا تصور کائنات کو تشکیل دیتے ہیں یعنی انسان جب اس دنیا میں آتا ہے جس طرح سے امیر المومنین علیہ السلام کا ایک قول ہے کہ خدا رحم کرے اس شخص کے اوپر کہ جو یہ جان لے کے وہ خود کون ہے کہاں سے آیا ہے اسے کہاں جانا ہے یہ درحقیقت اسی ایک طرح سے اس تصور کائنات کی ایک دوسری طرح سے جو ہے وہ اس کی تفسیر ہے کہ انسان کو معلوم ہونا چاہیے وہ خود کون ہے کہاں سے آیا ہے کہاں پہ تھا اس کا آغاز کیا ہے کہاں اس کو جانا ہے اور یہ پورا سفر کیا ہے یہی اس کو میں نے عرض کیا کہ ایک طرح سے ایک ٹرائنگل ہے انسان جو ہے اپنے بارے میں جانے اور پھر دیکھے کہ اس کا اور خدا کے درمیان کیا رابطہ ہے اور اس کا اور اس دنیا اور اس جہان سے کیا رابطہ ہے اگر یہ تینوں چیزوں کو صحیح طرح سے سمجھ لے گا تو اس کے اوپر جو اس کی جو بلڈنگ قائم ہوگی وہ ایک محکم بلڈنگ ہوگی اور وہ پابرجا رہے گی اس کے اندر استحکام ہوگا لیکن اگر اس نے اس ٹرائنگل کو سمجھنے میں اس تصور کائنات کو سمجھنے میں غلطی کی تو پھر یہ دھوکہ کھائے گا بعد میں جو ہے وہ پشیمان ہوگا یہ اس تصور کائنات کو سمجھنا بہت ضروری ہے ہماری اب تک کی جو گفتگو ہے درحقیقت اسی چیز کو سمجھنے کے لیے ہے اس تصور کائنات کے اندر جو عرض کیا کہ انسان ہے خدا ہے اور جہان ہے اب تک ہماری گفتگو کس گوشے کے بارے میں ہے کس اینگل کے بارے میں خدا پہلے میں دیکھنا چاہا کہ اس جہان کو بنایا کس نے ہے پھر انشاءاللہ جب जिसको हम तौहीद के नाम से याद करते हैं दीन इस्लाम के अंदर। इसके बाद कुछ इंसान शनासी से गुफ्तगू होगी और कुछ इस दुनिया के बारे में। जब ये ट्रायंगल पूरा हो जाएगा, खुदा, इंसान और इस दुनिया का, तब हम इसके ऊपर जो बिल्डिंग कायम करेंगे वो एक मुहकम बिल्डिंग होगी। देखिए, जितने भी हमारे पास मफाही में मारिफ हैं, तालीमात दीन इसको जिसको आप कह सकते हैं, सब के सब इसी तसव्वुर कायनात के ऊपर बेस करती हैं। हमारे साथ मुश्किल क्या होती है कि हम इस तसव्वुर कायनात को सही नहीं समझते, सही से इसको उसकी मफहूम हमारे जहन में नहीं होता, और फिर बाद में जितने भी तालीमात दीनी आती हैं हम उसको सही तरह से नहीं समझ पाते। मसलन फ़र्ज़ करें, कोई कहता है ज़ुहद, ज़ुहद एक बहुत बड़ी मसलन, इसकी अहमियत इस्लाम के अंदर, कितने ही मकामात पर जो है वो ज़ुहद की तारीफ़ की गई है, लोगों को ताकीद की गई है कि ज़ुहद इख्तियार करो, लेकिन ज़ुहद को हम सही नहीं समझ पाते। क्यों? क्योंकि हमारा तसव्वुर कायनात सही नहीं होता। हमें इसका जो लुब्बे लुबाब है, जो मकसद है इसका, जो सेंट्रल आइडिया है जिसकी तरफ हमको लाया जाना चाह रहा है, उसको हम नहीं समझ पाते कि ज़ुहद यानी क्या, क्यों हमें कहा जा रहा है कि जो है वो इस दुनिया के अंदर ज़ुहद इख्तियार करो, सादगी इख्तियार करो, क्यों? कि हमारे वो तसव्वुर कायनात जो है वो सही नहीं होता। तवक्कुल, ज़ुहद, ये सारी चीज़ें जो हैं, मसलन जहाद, क्यों मैं जो जहाद पे जाऊँ, क्यों मैं इन्फाक करूँ, ये सारी जो तालीमात हैं जो इस्लाम की, आप कुरान को अगर उठा के देखें तो जितनी ज़्यादा ताकीदात इन मफाहिम के ऊपर होती है, हर जगह जहाँ पे नमाज का जिक्र है साथ में जो है वो इन्फाक का जिक्र है, ज़कात का जिक्र है, क्यों हमें इस चीज़ की अहमियत का अंदाज़ा नहीं होता? वही ट्राइंगल को हम नहीं समझे, उस तसव्वुर कायनात को हम नहीं समझ पाते। बस इंशाल्लाह इस बेसिक गुफ्तगू को, जो बुनियाद है, इसको अगर हम सही तरह से समझ लें तो जितने भी मारिफ़ दीनी है, जितनी भी तालीमात दीनी है, उसको हम सही तरह से और बेहतर तरीके से समझ पाएंगे। इसलिए गुफ्तगू का आगाज़ यहाँ से किया है। अब तक हमारी गुफ्तगू हुई है तौहीद के बारे में कुछ, अलबत्त ये बहुत ही मुख्तसर से फ़कत इशारे हैं, वरना यानी फ़कत इसको कहते हैं कि आपको एक, और मुझे और आपके लिए एक ऐसी एक गाइडलाइन है कि जिसको हम बाद में जो है वो पूरा साल इसे मुतालियात करें और फिक्र करें। फ़कत दो दिन के अंदर जो है वो ना तौहीद बयान हो सकती है, ना उसकी जो है वो असल उसका वो आगाज़ भी नहीं हो सकता। फ़कत एक इशारा है कि इंसान को कुछ समझ में आया कि हाँ इस चीज़ की क्या अहमियत है और ये तौहीद का इस्लाम में क्या मकाम है। तो बाकी काम पर यानी सब लोगों का है, यानी सिर्फ इस मजलिस पे और इन 10 दिनों के हमारे अंदर हम इक्तफा नहीं कर सकते कि जो कुछ यहाँ बयान हुआ बस हमने दीन समझ लिया, और नहीं, अब हमको पूरा साल मिलाकर जो है दीन को देना है और इस पर जो है काम करना है। अब तक हमारी गुफ्तगू ये हुई कि ये तौहीद जो है, हमने इसको इस तरह समझा कि चूंकि इस जहान का पैदा करने वाला, इस कायनात का पैदा करने वाला, इंसान का पैदा, जितनी भी मखलूकात हैं उसका पैदा करने वाला एक है, वाहिद है, जो खालिक है वही इस दुनिया का मालिक है, और जो खालिक और मालिक है उसी को हक है इस कायनात की तदबीर करने का, वही मुदब्बिर है, उसी को हम कहते हैं रब। इसी को हक है कि जिस तरह से इस दुनिया के अंदर चाहे तसरुफ करे, जिस तरह से चाहे उसको आगे बढ़ाए, ये है रब, ये रूप। तो इसको कहते हैं तौहीद किस चीज़ के अंदर? रुबूबियत के अंदर। यहाँ तक हमारी कल की गुफ्तगू हुई थी। बस अज़ान मोहतरम, जो जिस ज़ात को हम कहते हैं कि उसको हक है कि वो इस जहान के अंदर जिस तरह से चाहे तसरुफ कर सकता है, जिस तरह से चाहे हुक्म दे सकता है, अलबत्त जिस तरह से चाहे का मतलब ये नहीं कि जिस तरह से दुनियावी बादशाह होते हैं कि वो अपने, जिसे कहते हैं कि दिल ख्वाही, जो भी उनका दिल में आए, आज ये दिल चाह रहा है ये हुक्म दे दिया, कल वो दिल चाह रहा है वो हुक्म, नहीं, एक मसलहत की बुनियाद पर है, कुछ मुलाकात हैं, कुछ क्राइटेरिया हैं, उसके मुताबिक है वो है, और उसके अंदर मसलहत भी किसकी है? खुदा को भी फ़ायदा नहीं है, मसलहत उन्हीं मखलूकात की है, उन्हीं मखलूकात की मसलहत के मुताबिक अहकाम जाल किए जाते हैं, उनको बनाया जाता है ताकि लोग इसको फॉलो करें और फिर उस फलाह तक पहुँचें। ये है बस, हम जो है इस्लाम हमको क्या कहता है कि आप जब खालिक एक मानते हैं, मालिक एक मानते हैं, तो ज़रूरी है कि एक रब भी एक ही माना जाए, एक ही रब होगा, एक ही वो ज़ात है जिसको इस पूरी कायनात के अंदर तसरुफ़ का हक है, और वही हुक्म जो है वो हमें दे सकती है। तो यही वो ज़ात है जिसने सब कुछ बनाया है, बस सब कुछ उसी के तहत कुदरत भी है, कुदरत भी बस इस जहान के अंदर बस एक ही ज़ात के पास है, यानी हकीकी मानों में, बाद में वो जिसको देना चाहे कुदरत दे सकता है, लेकिन असल में असालतन जो है क्या है, कुदरत इसी ज़ात के पास है, जिसे हम बार बार जो है कुरान में क्या कहते हैं, इन्नल्लाह अला कुल्लि शैइन कदीर। अब ये इन्नल्लाह अला कुल्लि शैइन कदीर कितनी दफ़ा जो है तकरार होता है, लेकिन हम इसको, इस पर ईमान कितना ज़्यादा लाते हैं, कितना ज़्यादा मेरे जान के अंदर, मेरे दिल के अंदर ये रसूख करता है कि वाकई हर चीज़ पर खुदा कादिर है, इस चीज़ के ऊपर जो है ہمیں ایمان لانے کی ضرورت ہے. اگر ہم واقعی ان چیزوں پر ایمان لے آئیں, توحید ربوبی کے قائل ہو جائیں, ہم توحید جسے کہتے ہیں افعالی کے قائل ہو جائیں کہ جو کچھ بھی ہے وہ فقط اور فقط اگر خدا نہ چاہے تو وہ صادر نہیں ہو سکتا اس دنیا کے اندر. ہر چیز کا آغاز, ہر چیز کا منشا جو ہے وہ خدا کی ذات ہے. اس کے آثار ہیں ہماری زندگی کے اندر. یعنی یہ صرف اور صرف تھیوریٹیکل اور ایک نظریاتی گفتگو نہیں ہے کہ جس کا ہماری زندگی سے کوئی تعلق نہ ہو. نہیں, اہم ترین مسئلہ یعنی جو سب سے زیادہ پریکٹیکل اثر جس نظریے کا ہے وہ اس توحید کا ہے. اگر انسان واقعی توحید کو صحیح معنی میں سمجھ لے تو ایک بہت زیادہ اس کی زندگی کے اندر ایک گہرا اثر ہے, جس کی کل کچھ مثالیں پیش کی آپ کی خدمت میں کہ کس طرح عالم اسلام کے شروع کے اندر, صدر اسلام کے جو ایام تھے اس کے اندر, جب مسلمانوں نے اس توحید کو خود اس ختمی مرتبہ سے رسول اللہ صلی اللہ علیہ وآلہ وسلم سے جو ہے وہ جب لیا درود بھیجے محمد وآل محمد پر, اور اس کو صحیح طرح سمجھا, تو ان کی زندگی پر کتنا گہرا ایک اثر ہوتا ہے کہ ایک سپاہی جو ہے ایک بادشاہ کے سامنے جا کے کس طرح سے پھر خطاب کر پاتا ہے. کیوں؟ کیونکہ وہ دیکھ رہا ہے کہ سب کچھ اس کے قبضے قدرت میں ہے, اور یہ جو سامنے جو شخص تخت پہ بیٹھا ہے در حقیقت کچھ نہیں کر سکتا اگر وہ خدا نہ چاہے. خدا کتنی دفعہ ہماری دعاؤں کے اندر قرآن میں ذکر ہوتا ہے کہ ہر چیز جو ہے اس کے قبضے قدرت میں ہے, اگر وہ تمہیں نقصان پہنچانا چاہے تو دنیا کی پوری دنیا بھی جمع ہو جائے تمہیں فائدہ نہیں پہنچا سکتی, اور اگر تمہیں خدا فائدہ پہنچانا چاہے تو پوری دنیا تمہیں نقصان پہنچانا چاہے نہیں پہنچا سکتی. اس چیز پر اگر واقعی کسی کا اعتقاد ہو جائے, یقین ہو جائے, ایمان ہو جائے, تو اس کی زندگی دیکھیں کتنے سکون سے گزرے گی, پھر اس سے کوئی خوف نہیں ہوگا, ایک اطمینان بخش زندگی. یہ ہے اسلام کے اندر وہ توحید کا جو کانسیپٹ ہے جس کو ہم کو اسلام دینا چاہتا ہے. لیکن مشکل وہی ہے کہ چونکہ دین جو ہے وہ بالآخر جو وصیت تھی رسول خدا کی اس کے مطابق جو نہیں چل پایا آگے, اور جن کے ہاتھوں میں یہ سسٹم آنا چاہیے تھا وہ نہیں آیا, تو یہ تعلیمات اس طرح سے ہم تک نہیں پہنچ پائیں. اگر واقعی آئمہ معصومین علیہ السلام کے ہاتھ میں سسٹم ہوتا تو اس وقت یہ معاشرہ ایک توحیدی معاشرہ ہوتا, اس طرح کا معاشرہ نہ ہوتا کہ جس کے اندر فقط اسلام نام کا ہے باقی وہی سسٹم ہے جو دنیا میں چل رہے ہیں. اس معاشرے کے اندر کیا سسٹم اس وقت چل رہا ہے؟ ہماری سیاست کا نظام کیا ہے؟ ہمارے اقتصاد کا نظام کیا ہے؟ ہماری تعلیم کا نظام کیا ہے؟ کیا کوئی اسلامی نظام اس معاشرے کے اندر ہے؟ رہنے والے سب مسلمان ہیں, 95% مسلمان ہیں فرض کریں اس ملک کے اندر, لیکن نظام کس کا چل رہا ہے؟ نظام اسلام کا نہیں چل رہا. مشکل کیا ہے؟ مشکل وہی ہے کہ کیونکہ اس اول سے ہی جو ہے جو بنیاد جو ٹیڑھی ہوئی تو اب تک جو ہے وہ عمارت جو ہے ٹیڑھی ہے. اگر واقعی یہ نظام ایک معصوم کے ہاتھ میں آتا تو پھر جس طرح سے وہ توحیدی معاشرے کی بنیاد رکھتا اس وقت حالات ایک بہت مختلف ہوتے ہیں, ایک بہشت ہوتی ہے دنیا. یہ درود بھیجے محمد و آل محمد. آپ کی خدمت میں عرض ہوا تھا کہ انبیاء علیہ السلام کے اور خود اس دین کو سمجھنے کے لیے ایک طریقہ کیا ہے کہ ہم انبیاء علیہ السلام کے کو جو بھیجا گیا ہے تو قرآن میں اس کے چند مقاصد بیان کیے گئے ہیں مختلف مقامات پر. ان میں سے ایک یہ آیت ہے, ارشاد ہوتا ہے لقد ارسلنا رسلنا بالبینات وانزلنا معهم الكتاب والميزان ليقوم الناس بالقسط. خدا نے انبیاء کو بھیجا رسول ساتھ, وانزلنا معهم الكتاب, ان کے ساتھ ایک کتاب دی. یہ جو جتنی تعلیمات دینی ہیں ان کے ساتھ بھیجا, والمیزان, اور ایک سسٹم دے کے بھیجا, ایک قوانین کے ساتھ بھیجا ان کو جس کے ذریعے اس معاشرے کو چلایا جا سکے. البتہ بعض روایت کے اندر میزان کو امام کے طور پر تفسیر کیا گیا ہے. بس خدا نے ان رسولوں کو بھیجا, انبیاؤں کو بھیجا, کس چیز کے ساتھ بھیجا؟ واضح آیات کے ساتھ بھیجا, ساتھ میں ان کو کتاب دے کے بھیجا یعنی حکمت کی تعلیم کے ساتھ لوگوں کو جو ہے وہ تعلیمات دینی دی جائیں. اس کے علاوہ ان کو میزان دیا جس سے ایک معاشرے کو صحیح طریقے سے چلایا جا سکے. اس معاشرے کا اقتصادی نظام, اس کا جو ہے وہ جسٹس کا نظام, اس کا ہر سیاسی نظام کیا ہوگا, یہ میزان ساتھ میں دے کے بھیجا. کیوں بھیجا اس طرح؟ لِيَقُومَ النَّاسُ بِالْقِسْطِ, تاکہ یہ لوگ اس معاشرے کے اندر ایک عادلانہ نظام قائم کر سکے, اس عدالت کے ساتھ چلایا جا سکے. بس ایک مقصد کیا ہے انبیاء کا؟ یہ ہے ایک مقصد رسولوں کو بھیجنے کا, یہ ہے کہ معاشرے کے اندر عدالت کو جو ہے قائم کیا جا سکے. अब देखिए इसकी कितनी ज्यादा अहमियत होगी। असलन भेजने का मकसद ये है कि खुदा चाहता है कि माशरा जो है वो आदलाना माशरा हो। क्यों? अगर माशरा आदलाना ना हो तो क्या होगा? मुश्किल वही होगी जो आज हम देख रहे हैं। यानी इंसान के अंदर जो कमालात रखे गए हैं, जो पोटेंशियल्स हैं उसके, जो उसके अंदर कुव्वतें हैं, इस्तेदादात हैं, वो निखर के सामने नहीं आएंगी, वो दब जाएंगी, वहीं मर जाएंगी। लेकिन अगर एक निज़ाम आदलाना हो, सबको ये जो है ग्राउंड दिया जाए, सबको जो है मवाक़े फराम हो कि उसके अंदर जो खुदा ने सलाहियत रखी है, इस्तेदादात रखी हैं, वो निखर के सामने आए, तो ये माशरा बहुत ज़्यादा तरक्की करेगा। इस वक्त अगर ये माशरा जो है इसने इल्म के एक दर्जे पर तक पहुँचा है, तरक्की की है, इससे कहीं ज़्यादा वो तरक्की करेगा। देखिए आज हम जो इल्म के मैदान में तरक्की देख रहे हैं, वेस्ट के अंदर जो तरक्की है, मैं इस वक्त मादी उस टेक्नोलॉजी और इस लिहाज से बात कर रहा हूँ, वो तरक्की ज़रूर की है। फर्ज करें मेडिसिन की फील्ड में, इंजीनियरिंग की फील्ड में बहुत तरक्की की है, इंसान जो है वो स्पेस तक जा पहुँचा, सब कुछ किया। लेकिन कितनी ज़्यादा ये टेक्नोलॉजी जो है इंसानियत की खिदमत में इस्तेमाल होती है और कितनी उसके नुकसान में इस्तेमाल हो रही है। यानी अगर इस वक्त आज हालत ये है कि हत्ता अगर एक दवा भी जो है बनाई जाती है और मार्केट के अंदर आती है, इंसान को इत्मीनान नहीं होता कि ये वाकई मेरे फायदे के लिए बनाई गई है कि नहीं। क्यों? इसलिए कि निज़ाम सारा जो है वो निज़ाम आदलाना नहीं है। निज़ाम किस पर बेस करता है? निज़ाम इंसानों की अपने मफादात पर बेस करता है। जैसा ये कंपनीज जो हैं, जैसे दवाई बनाने वाली कंपनीज हैं, जिस तरह से जिस चीज़ को जो है वो अपने फ़ायदे में देखती हैं, वैसा प्रोडक्ट उस में लेके आती है सामने। बहुत सारी बीमारियों का मुमकिन है ये इलाज कर सकें लेकिन नहीं करते। और बहुत सारी ऐसी चीज़ों को बनाया जाता है, बहुत सारे ऐसे खुद से जो है वो पहले उसको डाला जाता है और फिर उसका जो है बहुत महंगी महंगी मसलन दवाइयों को दे के, ताकि उनको जो है ज़्यादा से ज़्यादा जो है वो मुनाफा हो सके। यानी हम बहुत ज़्यादा इसके ऊपर एतमाद नहीं कर सकते इन लोगों पर। क्यों? क्योंकि निज़ाम आदलाना नहीं है। इनका मकसद जो है ये नहीं है कि लोगों को फ़ायदा पहुँचाया जाए, इंसानियत को फ़ायदा पहुँचे, नहीं। और आता है बाज़ औक़ात पर जो है वो जो रिपोर्ट्स आती हैं कि भाई ये तो असल में इसके जो थे नुकसान थे, ये दवा फ़ायदेमंद तो कहीं नहीं बल्कि इतने ज़्यादा इसके नुकसान थे, फिर एक और जो है वो दवा ले। एक मिसाल दे रहा हूँ फ़कत इस फार्मास्यूटिकल कंपनीज़ की जो है। इसी तरह जितने भी हमारे पास जो सिस्टम चल रहे हैं निज़ाम है सियासी के अंदर, कितनी दफ़ा होता है कि वो कहते हैं ये हमसे इश्तबा हो गया, 50 साल बाद आपको पता चलता है अच्छा जो कुछ वो किया था वो क्या था। जब निज़ाम आदलाना नहीं होता, इंसान जो है वो नशो नुमा नहीं कर सकता, उसकी तरक्की नहीं हो सकती। आज जो जितना ट्रिलियंस ऑफ डॉलर जो है मसलन स्पेस प्रोग्राम पे, मिसाइल प्रोग्राम पे, इस प्रोग्राम पे, उस प्रोग्राम पे जो खर्च हो रहा है, अगर वाकई ये इंसान की खिदमत में खर्च होता तो आज आपको ये गरीब लोग जो मसलन जो है वो जिनके पास एक वक्त का खाना भी जो है, कितनी करोड़ों अफराद इस वक्त दुनिया में ऐसे हैं जिनको खाना नसीब नहीं है। और एक तरफ आप देखें तो इतने पैसे के जो है भरमारे 1% जो पूरी दुनिया की आबादी है उसके पास वो पूरी सरवत है कि जो 99% के पास नहीं है, वो 1% के हाथ में है। इसका मतलब है निज़ाम आदलाना नहीं है। ये तकसीम जो है दौलत की, सरमाए की, जितनी भी जो इंसान के पास जो चीज़ें होनी चाहिए थी, इक्वली जो तकसीम होनी चाहिए थी, नहीं। क्यों नहीं है? इसीलिए जो है अंबिया को भेजा ताकि निज़ाम आदलाना हो। इस निज़ाम को अगर ये आदलाना होगा तो इंसान रुश कर सकेगा, तरक्की कर सकेगा। इसीलिए जो है इसको खुदा ने कहा कि ये हमने तुम पर मिन्नत की है। पहले दिन भी आपके, दूसरे दिन भी आपके खिदमत में अर्ज किया था कि दीन हमारे लिए मिन्नत है, एहसान है, हम पर बोझ नहीं है। अगर वाकई ने दीन को माशरे में सही तरह से नाफिस कर दिया जाए तो इंसान की तरक्की और कमाल का बायस होगा, ना कि उसकी बैकवर्डनेस, ना कि उसकी जो है वो उसके लिए मुश्किल का। नहीं, इरशाद होता है लक़द मन अल्लाहु अलल मुमिनीना इज़ बअथ फीहिम रसूलन मिन अनफुसिहिम यतलू अलैहिम आयातिही। खुदा ने मिन्नत की है तुम पर एहसान किया है कि तुम्हारे लिए जो है वो रसूलों को भेजा, तुम्हारे तुम ही से जो है मबूस किया रसूलों को, तुम ही में से मबूस करने का फायदा क्या है? इसलिए कि जब वो मेरे जैसा होगा, यानी हम में ही सही जो है उसको मेरे जैसा, सुमरात ये है कि मसलन ज़ाहरी लिहाज से, जिस्मानी लिहाज से हमारी तरह का है, अब उसके अंदर जब मेरी ही तरह की जो है वो ज़रूरियात भी होंगी, और जब वो हम देखेंगे कि हाँ ये शख्स जो है इस तरह से खुदा के रास्ते में कदम उठा रहा है और इस तरह जिस तरह से हुक्म दिया गया अपनी ज़िंदगी गुजार रहा है, बस मैं भी ये काम कर सकता हूँ, हमारे लिए वो एक आइडियल बन सकेगा, हम उसको पैरवी उसकी पैरवी कर सकेंगे। अगर एक फरिश्ता हमारे सामने आ जाता या एक किसी और मौजज़ाती तरीके से जो है किताब नाजिल हो जाती तो हम उसकी पैरवी नहीं कर सकते थे। खुदा ने मिन्नत की कि हम ही में से जो है एक रसूल को जो है मबूस किया ताकि वो उनके लिए आयात की तिलावत करें, वो युज़क्की हिम उनके नफूस का तस्किया करें, उनको पाक करें, उनके अंदर जो बुराइयां हैं उसको दूर करें, वो युअल्लिमहुमुल किताब वल हिक्मा, وَإِن كَانُوا مِن قَبْلُ لَفِي ضَلَالٍ مُبِينٍ, اگر یہ نہ ہوتا تو تم کیا ہوتے, کس حالات میں تھے؟ جس طرح سے پہلے ارشاد آپ کے سامنے بیان ہوا کہ یہ زمانہ کس طرح سے زمانہ جاہلیت کا تھا, اگر یہ نہ ہوتا یا انبیاء نہ آتے, رسول نہ ہوتے, تو تم لوگ ضلال مبین کے اندر تھے, واضح گمراہی کے اندر تھے, واضح گمراہی. اس سے نکالا ہے تم پر, یہ منت کی ہے, احسان کیا خدا نے جو انبیاء کو تمہارے سامنے بھیجا. درود بھیجے محمد والے محمد. بس یہ جو معاشرہ ہے جو کہ جس کو انبیاء چاہتے ہیں اور خدا چاہتا ہے کہ رسولوں کے ذریعے عادلانہ معاشرہ بنایا جائے, ایک ایسا معاشرہ بنایا جائے جس کی بیس توحید کے اوپر ہو, ایک توحیدی معاشرہ کہہ سکتے ہیں. اس کے مقابلے میں جو معاشرہ جو ظلم پر مبنی ہے, جو طبقاتی نظام جسے ہم کہہ سکتے ہیں, وہ طبقاتی نظام کی خصوصیت کیا ہوتی ہے کہ ایک کم از کم معاشرے کے اندر دو واضح طبقے ہوتے ہیں. ایک ایسا طبقہ ہوتا ہے جس کے پاس ساری چیزیں ہوتی ہیں, سارے اختیارات ہوتے ہیں, ساری قدرت ہوتی ہے, سارا سرمایہ ہوتا ہے, اور ایک وہ محروم طبقہ ہوتا ہے, ایک وہ غریب طبقہ ہوتا ہے جس کے پاس اختیارات نہیں ہوتے. وہ درحقیقت اس طبقے کی خدمت میں ہوتا ہے, وہ جو کچھ بھی کر رہا ہوتا ہے وہ درحقیقت اس طبقے کی خدمت کے لیے کر رہا ہوتا ہے. یہی چیز کو بلکہ آج ہم اگر تھوڑے براڈ سکیل پر دیکھیں تو دنیا کے اندر اس طرح سے رائج ہے کہ کچھ ممالک ہیں کہ جو دنیا پر حکومت کر رہے ہیں اور باقی پوری دنیا ان کی خدمت میں ہے. دیکھیں ہمارے جو تھرڈ ورلڈ کنٹریز ہیں وہاں سے جو ہے آتی ہیں, مثلاً ایڈز آتی ہیں کہ آسٹریلیا میں, امریکہ میں, انگلینڈ میں, یہاں پہ جو ہے وہ جاب اپرچونیٹیز ہیں اور امیگریشن کی فیسلٹیز ہیں, یہ ہیں, آپ لوگ وہاں پر آئیں. ہم سمجھتے ہیں جیسے ہم وہاں جائیں گے بہت جو ہے اچھی زندگی گزاریں گے, خوشحال زندگی ہوگی, اور کتنا واقعی یہ لوگ اچھے لوگ ہیں, ہماری جو ہے ہمیں اتنی فیسلٹیز دے رہے ہیں, ہمیں اتنے مواقع دے رہے ہیں, اپنے ملک میں ہمیں کچھ نہیں ملتا لیکن وہ ہمیں اتنی سیلری دیتے ہیں. درحقیقت ایک بہت ہی خوبصورت طریقے سے ہم کو بیوقوف بنا جاتا ہے. جتنی بھی کریم ہے صرف ان کے پاس جو کمی ہے مین پاور کی, کہاں سے پورا کرتے ہیں؟ اس طرح سے پورا کرتے ہیں, پوری دنیا سے مال و دولت کو لوٹ کر اپنے پاس رکھتے ہیں, اس کا ایک حصہ اس طرح سے سرو کرتے ہیں, آپ کو بلاتے ہیں, آپ کو کچھ فیسلٹیز بھی دیتے ہیں, لیکن اس سے کئی گنا ان کو فائدہ ہوتا ہے. پوری دنیا کی جو پڑھی لکھی آبادی ہے, کریم ہے, پاکستان سے کتنے ڈاکٹرز جو ہیں سب بنتے ہیں, انجینئرز بنتے ہیں, ان کا پہلا ہم و غم ہی اس, بلکہ ابھی یونیورسٹی میں نہیں آیا ہوتا, اس سے آپ پوچھیں گے تم کیا کرنا چاہو گے, وہ کہے گا میں بس یہاں سے پاس آؤٹ ہو جاؤں تو یہاں سے اس کے بعد میری جو ہے وہ تمنا میری کیا امریکہ جانا ہے مثلاً. یہ جو بنی بنائی کریم ہے اس کو کس آسانی سے جو ہے وہ جذب کر لیا جاتا ہے. بس ایک طبقہ جو ہے محروم ہے, خدمت کر رہا ہے ایک دوسرے طبقے کی, یہ ہے طبقاتی نظام. اب چاہیے ایک کشور کے, ایک ملک کے اندر ہو یا پوری دنیا کے اندر ہو, ایک ملک کی سطح پر لیں تب بھی یہی ہے, ایک حاکم طبقہ ہوتا ہے, ایک محروم, ایک عوام کا طبقہ ہے. عوام کا طبقہ جو ہے وہ پوری زندگی گزار دیتا ہے اس سرمایہ دار طبقے کی, اس حکمران طبقے کی خدمت میں. یہ طبقاتی نظام ہے, بظاہر ان کو کچھ حقوق بھی دیے جاتے ہیں جس کو سمجھتے ہیں کہ ہمیں حقوق ہیں, مثلا ڈیموکریسی ہے, ہماری آواز سنی جاتی ہے, لیکن آپ کو پتہ ہے یہ سب ڈرامہ ہے, سب کچھ ڈھونگ ہے. اس وقت جو مثلا فرض کریں امریکہ کے اندر انتخابات نزدیک ہیں, آپ کیا سمجھتے ہیں واقعی یہ واقعی ان کو سیریس مسئلہ نہیں, طے شدہ ہوتا ہے سب کچھ, کس کو لایا جانا ہے اسی کو لایا جاتا ہے, جس کے پیچھے جو ہے وہ لابیز کام کری وہی آنا ہے. لیکن اس چیز کو جو ہے اس طرح شوگر کوٹڈ کر کے پیش کیا جاتا ہے کہ ڈیموکریسی ہے, آزادی ہے, حقوق ہیں, سب کچھ ہے. تو ہم لوگ اپنے موضوع سے دور نہ ہو جائیں. بس ایک طبقہ, یعنی اگر اسلام نہ ہو, دین حق نہ ہو, تو کیا ہے طبقاتی نظام جو ہے وجود میں آئے گا. دین حق آئے گا تو اس نظام طبقاتی کو ہٹا کے اس کی جگہ پہ ایک توحیدی معاشرہ قائم ہوگا جس کے اندر عدل و انصاف ہوگا. اس عدل و انصاف کے معاشرے کے اندر یہاں پہ بھی دو چیزیں ہوں گی, ایک حکمران اور ایک عوام. لیکن حکمران کون ہے؟ وہ انسانوں میں سے نہیں ہے. حکم کس کا چلے گا؟ خدا کا چلے گا. ایک خدا ہے, باقی بندے ہیں. ان بندوں کے درمیان پھر آپس میں طبقات نہیں ہیں, یہ سارے ایک جیسے بندے ہیں. یہ سب جو ہیں کیا ارشاد و حدیث کے اندر, سب جو ہیں آدم سے ہیں اور آدم تراب سے ہیں, آدم مٹی سے ہیں. تم میں کوئی فرق نہیں ہے کہ جو مالدار ہے, جو حکمران ہے, نہیں, سب ایک جیسے ہیں. سب کس کے متی ہیں, سب کس کے عبادت گزار ہیں؟ اس خدا کے جس نے سب کو خلق کیا ہے. یہ ہے توحیدی معاشرہ, اس کے اندر سب کے حقوق مساوی ہیں. یہاں پہ پیسے کی وجہ سے حقوق میں فرق نہیں پڑتا کہ امیر ہوگا تو اس کو حقوق فرق کریں گے, غریب ہوگا تو اس کو حقوق فرق کریں گے, نہیں, سب کو ایک جیسے مراد ملیں گی. یہ ہے وہ توحیدی معاشرہ جس کے قیام کے لیے انبیاء آتے ہیں, زحمت کرتے ہیں اور اتنی قربانیاں دیتے ہیں. ان کا جو سب سے پہلا جو نعرہ ہوتا ہے, سب سے پہلا جو شعار ہوتا ہے جس کو لے کے آتے ہیں, جو ان کا موٹو ہوتا ہے, جو ان کا مشن سٹیٹمنٹ ہوتا ہے, और जिसको सुनते ही जो है बाज अफराद उनको मालूम हो जाता है कि ये क्या होने वाला है अब, और फिर जो है वो इनकी मुखालिफत शुरू हो जाती है। जिस चीज को हम जो कि मुसलमान हैं, मुसलमान घरानों में पैदा होते हैं, इसी इन्हीं घरानों में पले बढ़ते हैं, लेकिन चूंकि बस वो रस्मी और रिवायती दीन होता है हमारे पास, उस दीन का जो लुब्बे लुबाब है, उसका जो मगज है, उसके जो सेंट्रल आइडिया, उसको कभी समझ ही नहीं पाते। वो क्या है वो सेंट्रल आइडिया? जैसे ही नबी आता है और ये शौर देता है, नारा लगाता है ला इलाहा इल्लल्लाह, जो उस माशरे के जो हुक्मरान तबका है, फौरन उनकी छठी हिस्स जो है वो काम करना शुरू हो जाती है कि ये नारा लगना खतरनाक है। ये ला इलाहा इल्लल्लाह का मतलब क्या है? यानी अब हमारी हुकूमत का खात्मा। ये जो नारा लगाया जा रहा है, ये फकत ये नहीं कि ला इलाहा कहते रहे पूरी जो है वो रात भर जो है वो तस्बीह निकालते रहे और कुछ नहीं, ये एहसास करते हैं कि अब जो है वो खतरे की घंटी बज गई है। इसीलिए जब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम जब आते हैं, उनको जो हुक्म मिलता है खुदा की जानिब से कि अब तुम्हें इस पैगाम को पहुंचाना है, तो 3 साल शुरू में जो है वो खुफिया जो है उनकी तबलीग होती है, जिसमें वो अफराद की तरबियत करते हैं, खास अफराद की तरबियत करते हैं, ताकि बाद में इन अफराद के जरिए से इस माशरे के अंदर जो है दीन को फैलाया जाए। इन 3 सालों में जो है इनको ज्यादा कोई मुश्किल पेश नहीं आती, लेकिन जैसे ही अपनी दावत को उमूमी करते हैं, सब अवाम के लिए जो है वो इसको बयान करते हैं, तब वहां से मुश्किलात का आगाज होता है। तब वो लोग देखते हैं, हुक्मरान तबका देखता है, ये ला इलाहा इल्लल्लाह यानी क्या? यानी हमारी हुकूमत नहीं होगी, इलाह वो होगा, उसकी बात मानी जाएगी। यानी हैरत है, अबू लहब हो, अबू जहल हो, ये सब लोग ये समझ जाते हैं ला इलाहा इल्लल्लाह का मतलब क्या है, हम मुसलमान इस मतलब को नहीं समझ पाते। जैसे ही कोई आके ये कहता है कि ला इलाहा इल्लल्लाह का मतलब ये है कि माशरे के अंदर इस्लामी निज़ाम होगा, हुक्म एक चलेगा, खुदा का निज़ाम होगा, कोई और निज़ाम हमें कबूल नहीं है, तो वहां कहा जाता है कि ये दीन और सियासत को मिक्स कर रहे हैं। अल्लाह के बंदे, इस दीन का जो लुब्बे लुबाब है, उसका जो सेंट्रल आइडिया है, बेसिक तरीन उसका जो मकसद है, वो यही है कि एक खुदा की इबादत हो, एक खुदा का हुक्म माना जाए, निज़ाम उसका होगा और किसी का नहीं चलेगा। देखिए खुदा क्या फरमाता है, इरशाद होते एक दुरूद भेजे मोहम्मद वाले मोहम्मद पर, वलकद बअथना फी कुल उम्मतिन रसूलन, हमने हर उम्मत के अंदर जो है एक रसूल को भेजा। तो क्या किया, ये एक और वो मतलब है कि जो अंबिया के को भेजने का एक और हदफ बयान हो रहा है, वलकद बअथना फी कुल उम्मतिन रसूलन अन इबुदुल्लाह वजतनिबुत तागूत, कि तुम खुदा की इबादत करोगे। हर कौम में रसूल को भेजा, क्यों भेजा? ताकि उस कौम को बताया जाए कि तुम्हें इबादत खुदा की करनी है। क्यों? क्योंकि तुम्हारा खालिक वो है, तुम्हारा मालिक वो है, तुम्हारा रब वो है, उसको हक है कि जो है तुम्हें हुक्म दे, बस इबादत उस रब की होगी। वजतनिबुत तागूत, और तुम्हें तागूत से इज्तनाब करना होगा, तागूत की बात नहीं माननी होगी। तागूत किसे कहते हैं? तागूत हर वो जात जो कि खुदा के मुकाबले में आके खड़ी हो और कहे कि मैं खुदा एक वो और एक मैं उसका रकीब जो मैं हूँ, मेरी बात मानी जाए। बस दीन का जो सेंट्रल आइडिया है, जो खुद कुरान इस तरह से बयान कर रहा है कि हमने रसूलों को भेजा कौम में ताकि वो क्या करें, उनका अहम तरीन मकसद क्या है, अनबुदुल्लाह, कौम से कहें कि तुम्हें खुदा की इबादत करनी है। इबादत से मुराद ये नहीं है कि नमाज पढ़ो, रोजा रखो, हज करो, नहीं, ये इबादत नहीं है। इबादत यानी क्या? इबादत यानी अपना सर उसके सामने झुका दो, हर काम जो वो कहे उसके मुताबिक करना है, पूरी जिंदगी तुमको उसके उस मुताबिक गुजारनी है। नहीं है कि मसलन जो है इबादत ये कि दिन के अगर 24 घंटे हैं तो आपका जो है 1 घंटा या 1.5 घंटा मैक्सिमम जो है वो 5 वक्त की नमाज में निकल जाए और बाकी टाइम आपका अपना हो, नहीं, 24 घंटे उसके हैं, ये पूरी जिंदगी उसकी है, सब कुछ उसका है, असल तुम्हारा पूरा वजूद उसकी उसकी मिल्कियत है, तुम्हारा अपना कुछ भी नहीं है, तुम ममलूक हो उसके, तुम्हारे पास इख्तियार नहीं है इस जिंदगी को अपनी मुताबिक अपनी मर्जी के मुताबिक चलाने का। हर चीज जो है उसकी है, तुम्हारे आजा, तुम्हारे जवारे, तुम्हारा कल्ब, तुम्हारी फिक्र उसकी, असलन तुम उसकी मर्जी के मुताबिक फिक्र नहीं कर सकते। बाज चीजों को जैसे कहा गया कि आपको इजाजत नहीं कि आप इसको फिक्र करें, मसलन ज़ात खुदा के बारे में फिक्र करना, यानी मेरी फिक्र अपनी मैं उसको भी इस्तेमाल ना करूं, नहीं, क्यों? क्योंकि आपकी अपनी नहीं है, आप ममलूक हैं किसी के। बहुत सारी चीजों को हराम किया जाता है, माह रमजान के अंदर हलाल चीजों को हराम कर दिया जाता है, क्यों? उसको हक इसलिए है क्योंकि वो मालिक है, वो कर सकता है, अगर वो मालिक ना होता हमारा तो कैसे जो है मेरे लिए इन चीजों को हराम कर रहा है। ہر چیز اس کے ہاتھ میں, ہر چیز پوری زندگی ہماری. بس عبادت کا مطلب یہ, عبادت کا مطلب صرف اور صرف جو ہے وہ ظاہری طور پر نماز پڑھنا نہیں ہے. اگر میں اپنی زندگی اس طرح سے گزار رہا ہوں کہ جس طرح سے خدا نے کہا ہے, تو میری پوری زندگی عبادت ہے. چاہے میں اس وقت آپ کے ساتھ گفتگو کر رہا ہوں, چاہے آپ لوگ یہاں بیٹھے ہیں, چاہے آپ لوگ اسکول جاتے ہیں, چاہے کوئی لڑکا کالج جاتا ہے, یونیورسٹی جاتا ہے, کہیں کوئی جاب پہ جاتا ہے, کچھ بھی کرتا ہے, چاہے جو ہے کوئی تفریحی مقامات پر جاتا ہے, اگر وہ حلال طریقے سے ہے اور خدا کے مطابق ہے, وہ عبادت ہے. جب تک کہ وہ طاغوت سے اجتناب کرتا ہے, جب تک کہ وہ خدا کے علاوہ کسی کے سامنے سر نہیں جھکاتا, وہ عبادت کر رہا ہے. عبادت فقط نماز اور روزہ یہ چیز نہیں ہے. اس کو محدود نہ سمجھے, اس کی حقیقت کو سمجھنے کی کوشش کریں. درود بھیجے محمد و آل محمد پر. دیکھیں ایک مشکل جو ہے ہمارے ساتھ یہ ہوئی کہ ہم نے, یعنی دو مشکل ایک طرح سے کہہ سکتے ہیں. ایک تو بار بار عرض کیا کہ جب رسول اس دنیا سے جاتے ہیں اور اپنے بعد جو ہے, بلکہ اپنی زندگی میں جو ہے خلیفہ معین کر کے جاتے ہیں کہ میرے بعد کون امام ہوگا, کون اس کی امامت کو سنبھالے گا, وہاں تو خلافت نہیں جاتی, وہاں تو امامت نہیں پہنچتی, یعنی جو ظاہری چیز ہے. خوب, یہ جو ایک ہدایت کا ایک بہت بڑا ہمارے پاس جو وسیلہ تھا, وہ جو باپ تھا, اس سے ایک امت جو ہے, ایک چند لوگ ہیں جو ان سے امام سے متمسک رہتے ہیں, ان سے ہدایت لیتے رہتے ہیں, لیکن امت اسلامی کا جو ایک بڑا پورشن ہے اس سے محروم رہ جاتا ہے. آپ دیکھیں کہ امام علی علیہ السلام سے کتنی 25 سالہ زندگی خلافت تک پہنچنے کے تک ہے, اور پھر 4.5 سال جو ہے مزید آپ کا اقتدار اور خلافت کا زمانہ ہے. کتنی روایتیں ہم کو ملتی ہیں امام علی علیہ السلام سے. کیوں؟ کیونکہ امت دور ہو چکی ہے. فقط جب مثلا ضرورت پڑتی ہے خلیفہ وقت کو, تو مشورہ کر لیتے ہیں کہ اس جنگ میں کیا کرنا ہے, کس طرح سے نجات ہوگی. اور یہ امیر المومنین کی ذات کے اندر دیکھیں وسعت کتنی ہے. یہ نہیں کہتے کہ تم نے تو میرا حق مارا ہے, خلافت کو غصب کیا ہے, میں تمہیں کچھ نہیں بتاؤں گا. نہیں, جب دیکھتے ہیں کہ امت مسلمہ کا مفاد اس کے اندر ہے, مصلحت اس کے اندر ہے, تو اس کی بھی جو ہے ہدایت کرتے ہیں, اس کو بھی جو ہے مشورہ دیتے ہیں. کیوں؟ کیونکہ یہ خاندان اس دین کو اپنا سمجھتا ہے. جو شخص اپنا نہ سمجھو کہے گا مجھے کیا, میرا تو حق جو ہے وہ غصب کر لیا گیا, اب جو کرنا ہے کرتے رہو, یہ امت بھاڑ میں جائے مثلا. نہیں, چونکہ معصوم ہے, امام ہے, انسانوں کی ہدایت چاہتا ہے, ان کی بھلائی چاہتا ہے, درد دل ہے ان کو. یہ نہیں کہہ سکتے کہ نہیں جو ہوتا ہے ہوتا رہے. اس چیز کو نقطہ یہاں پہ ذہن میں آ کے تو بیان کرتا چلو. دیکھیں آج ہماری حالت کیا ہے. اس وقت جو ہے ہم کو کتنی دفعہ جو ہے کتنے ہی ایسے مسائل ہیں جو ہمارے اپنے بنائے ہوئے ہیں. مثلا یہ وحدت کا مسئلہ, اتحاد کا مسئلہ. کیوں ہم لوگ بعض چیزوں کے اندر جو ہے وہ رعایت نہیں کرتے, بعض چیزوں کا خیال نہیں رکھتے, جس کی وجہ سے جو ہے اختلافات وجود میں آتے ہیں. ٹھیک ہے, ہم کہیں کہ بلا کے جتنے بھی واقعات تاریخ میں پیش آئے, ہم سب کو جو ہے وہ برملا اور علنن جو ہے بیان کریں گے, چاہے جو بھی ہوتا رہے. نہیں, بہت ساری حقائق ایسے ہوتے ہیں جو حقیقت ہے, لیکن اس کو بیان نہیں کیا جاتا مصلحت کی وجہ سے, کیونکہ اس کے اندر عمومی انسانوں کی جو مصلحت ہے, مسلمانوں کی مصلحت ہے, اس کو خطرہ ہے. آپ دیکھیں کہ آپ کے امام کی سیرت کیا رہی ہے, اس کی پیروی کریں. ہم جو اتنا زیادہ دم بھرتے ہیں ولایت امیر المومنین علیہ السلام کا, اللہ صلی اللہ علیہ وسلم, تو اس کا خیال رکھیں, وہ کیا ان کی زندگی, ان کی سیرت کیسی رہی ہے. جب شروع میں آپ مقاومت کرتے ہیں, لیکن دیکھتے ہیں کہ آپ فائدہ نہیں ہے, اس سے زیادہ مقاومت کرنے سے, اس سے زیادہ ریزسٹنس دکھانے سے مسئلہ خراب ہو سکتا ہے, خود اسلام کے اوپر حرف آ سکتا ہے, تو آپ بیٹھ جاتے ہیں, صبر کرتے ہیں. لیکن ہم لوگ کیا کرتے ہیں, ہم کہتے ہیں نہیں, جو حقیقت ہے, جو کچھ ہوا سب بیان کریں گے, اور اس کو بھی جو ہے وہ لان تان کے ساتھ. نہیں, ہمارا حق نہیں ہے, ہمیں حق نہیں دیا گیا اس چیز کا. ہاں, علمی بحث ہو, آپ علمی بحث کر سکتے ہیں. ایک تہذیب کے دائرے میں رہتے ہوئے آپ حوالات کے ساتھ کہیں کہ مثلا آپ کی یہ ایک علمی بحث ہے, تاریخ کے اندر یہ لکھا ہے, یوں ہوا ہے, ہمارا نظریہ یہ ہے, ہم اس چیز کو حق مانتے ہیں, اس چیز کو فالو کرتے ہیں. ہم یہ نہیں کہتے کہ تم جو کر رہے ہو تم بالکل غلطی پہ ہو, گمراہی پہ ہو, دوزخ میں جاؤ گے. یہ نہیں, ہمیں یہ کہنے کا حق نہیں ہے. آپ یہ کہیں کہ میں اس چیز کو اپنی تحقیقات کے بعد, مجھے جو علم ہے اس کے مطابق یہ صحیح ہے, اور میں اس کی پیروی کروں گا. تمام شکر. اور وہ لوگ بھی جو ہیں اپنی تحقیقات کریں, کتابیں سامنے ہیں, حقائق سامنے ہیں, اس کو دیکھیں, جو چیز بھی جو ہے وہ مناسب معلوم ہو, جو حق معلوم, اس کی پیروی کی جائے. تو اس میں کہیں بھی لڑائی نہیں ہوگی, کہیں بھی اختلاف نہیں ہوگا, کہیں خون خرابہ نہیں ہوگا. نہ ہم ان کو کافر کہیں, نہ وہ ہم کو کافر کہیں. कितनी एनर्जी इस वक्त देखें हमारी इसी चीजों में लग रही है कि वो हमको काफिर, हम उनको काफिर, और दुश्मन पीछे से जो काम किए जा रहा है, हमको इल्म भी नहीं है कि हमारे साथ क्या हो रहा है। दुश्मन दीन का मुखालिफ है, दीन का आयत के अंदर है, इसका अल्फाज मेरे जहन में नहीं, इसका मफहूम यह है कि ये लोग चाहते हैं कि, यानी इनकी ख्वाहिश क्या है, ये ना शिया के मुखालिफ है ना सुन्नी के, इनकी ख्वाहिश पूरी है कि एक दिन तुमको दोबारा तुम्हारे दीन से पलटा दें, तुम्हारे कुफर के मुंतजर हैं, लगे हुए हैं कि तुम जो है दीन के, दीन इस माशरे से खत्म हो जाए। लेकिन हम लोग इन मसाइल के अंदर पड़ जाते हैं। खूब बात कहीं और निकले, एक दुरूद भेजो मोहम्मद वाले मोहम्मद पर। एक दुरूद भेजो, मैं सहन में नहीं आया। जो बात निकली थी उस वक्त जहन से निकल गई कि कहां से ये बात निकली थी, बस बात ये हो रही थी कि अंबिया को भेजा गया इस माशरे के अंदर ताकि इस सिस्टम को जो है वो इस माशरे के अंदर आदलाना निजाम बरकरार करें। जब आदलाना निजाम की बात आती है तो क्या होता है, कुछ लोग उनकी जो है छठी इस काम करती है, अब कहते हैं कि हाँ अब हमारी मुखालिफत हो रही है, वहीं से मुखालिफत शुरू हो जाती है। अने बुदुल्लाह वश्तनिबुत तागूत, तुम्हें तागूत से इज्तनाब करना है, उनका हुक्म नहीं मानना। चार बड़े तबके हैं कि जो आमतौर पर अंबिया की, रसूलों की, आइम्मा की, जो भी हक की बात करता है, खुदा की बात करता है, उसके मुकाबले में खड़े होते हैं। एक फिरौन का तबका है, एक इसको मसलन सिंबॉलिक अल्फाज में इसकी तौजीह बयान करता हूँ, एक फिरौन है, एक हामान है, एक कारून है, और एक जिसको अहबार और रोहबान के लफ्ज से कुरान में याद किया गया है। फिरौन का मतलब क्या है, तो फिरौन जो होता है वो मुकाबले में आता है एक हाकिम, जो भी हुक्मरान तबका होता है, अगर वो देखे कि आदिलाना निज़ाम माशरे में कायम होने से, माशरा अगर तौहीदी हो जाएगा, फकत एक खुदा की बात मानी जाएगी, बाकी सब बराबर होंगे, तो मेरे मफादात जो है खतरे में पड़ जाएंगे, तो ये हुक्मरान तबका फौरन मुखालफत पे आता है। वही अबू जहल, अबू लहब, इनका जो तबका है ये फौरन मुखालफत पे आएगा, बर्दाश्त नहीं करेगा इस चीज़ पे, और शदीद तरीके से मुकाबले करेगा, शदीद तरीके से मैदान में आएगा, जितना हो सकेगा इस दीन को ख़त्म करने की कोशिश करेगा। जिस तरह से आपने तारीख इस्लाम के अंदर देखा कि कुरैश किस तरह से जो है वो मुकाबला करते हैं, और इस दीन को इनकी पूरी ख्वाहिश होती है, पूरी कोशिश होती है कि किसी तरह से जो है खात्मा कर दिया जाए, यहाँ तक कि अगर रसूल खुदा को कत्ल भी करना पड़े तो यहाँ तक बात पहुँच जाती है, लेकिन वो खुदा बचाने वाले हो बचाते हैं, लेकिन ये हर तरीके से इस दीन के आगे रुकावट डालने की कोशिश करते हैं, उसको ख़त्म करने की कोशिश करते हैं। कुरान पूरा इन चीज़ों से भरा पड़ा है, इन वाक़ियात से, जो नमरूद का और इब्राहिम का वाक़या हमको सुनाया जाता है, फिरौन और मूसा का वाक़या सुनाया जाता है, जितने भी वाक़यात हैं, वाक़यात फ़कत किस्सों कहानी नहीं है, यह हमें बार बार एक ही चीज़ मुख्तलिफ पैराए में, मुख्तलिफ अंदाज में सिखाई जाती है कि देखो हर ये पूरा सिस्टम एक ही है, हमेशा एक ही चीज़ चल रही है, एक हक होगा उसके मुकाबले में हमेशा एक बातिल की कुव्वत होगी जो उसके मुकाबले में आएगी, मुख्तलिफ दौर में, मुख्तलिफ अदवार में। एक वो लोग हैं हामान, जिसका नाम है हामान, कौन है, फिरौन का जो है उसे कह लें वजीर कह लें, उसका मशवरा देने वाला कह लें, उसका चापलूस कह लें, जो हर वक्त जो होते हैं ना दरबारी, जो हमेशा जो है वो हुक्मरान खुद हाकिम नहीं है लेकिन अपने आप को हाकिम के सामने बड़ा बना के पेश करता है, और हमेशा जो उसकी चापलूसी करता है, हमेशा जो है उसको कहता है कि वाह वाह सुभानअल्लाह। ये जो तबका है, ये भी इसके मफादात भी क्या है कि इसकी हुकूमत बाकी रहे, जब इस शख्स की हुकूमत बाकी रहेगी तो हमारे मफादात भी बाकी रहेंगे। आपके आज के दौर में भी देख लें, हर जगह जहां पर भी हुक्मरान तबका है, एक तबका है हमान उसके साथ लगा हुआ है, चापलूसों का तबका, जो हमेशा उनको कहता है सुभानअल्लाह आप तो बहुत अच्छा काम कर रहे हैं, बहुत अच्छा है, सब कुछ ठीक है, सब कुछ, आप सब आवाम आपसे बहुत खुश हैं और आपके लिए दुआएं करते हैं और सब कुछ करते हैं, ये वो तबका, ये कभी नहीं चाहेगा कि ये दीन हक जो है माशरे के अंदर नाफिज हो। तीसरा तबका कारून, कारून कौन है, वो जो सरवत अंदोज है, सरमायादार तबका, सरमायादार, अलबत्त देखें सरमायादार जब भी लफ्ज हमारे जहन में, इसका मतलब ये नहीं कि इस्लाम सरमाया यानी अमीर लोगों की मुखालफत करता, नहीं, अगर ये लोग उस पैसे को जिसको खुदा ने उनको अमानत के तौर पर दिया है, ये तबके को कभी ये नहीं समझना चाहिए कि माल मेरा है, माल जो कुछ भी है सब कुछ अमानत है इनका, खुदा का दिया हुआ, इनको उसको क्या, इसकी इनकी जिम्मेदारी क्या है, इस माल को माशरे के अंदर जो है जिसे कहते हैं रोलिंग में रखें, ताकि इस माल, ये जो खून की मानंद है, माल जो है माशरे के अंदर एक इज्तिमा के अंदर एक खून की मानंद है, जिसको जब तक वो सर्कुलेट करता रहेगा तो इस माशरे को एनर्जी मिलती रहेगी। एक जगह जमा ना हो, मैं अपना बैंक बैलेंस बना के बैठ जाऊं, मैं जो हूं वो सिक्के और जवाहरात और इन चीज़ों का जमा करके बैठ जाऊं, जिसका माशरे को कोई फायदा ना हो, नहीं, आपके पास पैसा है आप इन्वेस्ट करें, इंडस्ट्री लगाएं, कारखाने लगाएं, ज़राअत करें, एग्रीकल्चर में लगाएं, ताकि इस माशरे को इससे फायदा हो सके आपकी माल और सरबत से। क्यों? क्योंकि ये माल आपके पास अमानत है खुदा की जानिब से, आपको दिया गया है ताकि उसको सही मैनेज करें और सही जगह पर लगाएं। तीसरा तबका ये कारून का तबका है। कारून का काम क्या था? कारून का वो नहीं था कि मसलन जो है वो इस तरह से पैसों को जो है वो माशरे में लगाए ताकि सब इस्तेफादा करें, नहीं, अपने खजानों को जो है भरता जा रहा था, अपने खजानों को भरता जा। इसके खजाने इतने थे कि उसको खोलने के लिए जो है कहते हैं कि उसको पता नहीं कितने पहलवानों की जरूरत होती थी कि जो उसको दरवाजों को खोलें, पता नहीं इसकी तफसीलात तारीख में मौजूद है। ये कानून का तबका जो है ये मुखालिफत करेगा। क्यों? क्योंकि इस्लाम कहता है कि आदलाना निज़ाम होना चाहिए माशरे में। तुम्हें हक नहीं है कि इतनी सारी दौलत को अपने पास जमा करके बैठ जाओ, फिर दौलत तकसीम होनी चाहिए। बस ये हमेशा मुखालिफत करेगा। तीन तबके। चौथा तबका कौन है? वो अहबार और रुहबान, जिसको नाम दिया कुरान ने, यानी वो उलमा का तबका, उलमाए दरबारी का तबका। उलमाए दरबार जो हैं, जिनके पास इल्म है और अगर चाहें तो लोगों को आगाह कर सकते हैं कि हकीकत क्या है। ये जो बादशाह तख्त पे बैठा हुआ है, जो सरमायदार जो वहां बैठा हुआ है, सब इनकी हकीकत से आगाह कर सकते हैं। तुम्हारी अपनी हकीकत क्या है, तुम्हें खुदा ने किस लिए बनाया है, तुम्हारा हदफ क्या है, सबसे आगाह कर सकते हैं, लेकिन आगाह नहीं करते। बस जब इनको जो है वो हुक्मरान तबका इस्तेमाल करता है अपने मफादात के लिए। इस तरह दो दिन पहले हजरत मुस्लिम के मसाइब के अंदर बयान हुआ, वो शुरह काजी ने क्या किया, जब इब्ने ज़ियाद ने हानी इब्ने उरवा को जो है जिंदार में डाल दिया, शुरह से कहा जाके तुम देखो कि वो जिंदा है तो जाके गवाही दे दो। अगर शुरह उस वक्त चाहता तो क्या कर सकता था? गवाही दे सकता था, गवाही, लेकिन पूरी गवाही देता? आधी गवाही क्यों देते हो? पूरी बात जाके आवाम को बताओ, पूरी तरह से आगाह करो, कोई बात छुपाओ नहीं, कितमान नहीं करो। अगर वो ये कह देता कि हाँ हानी जिंदा है लेकिन जख्मी भी है और जिंदान के अंदर भी है, और हानी ने जो पैगाम दिया था कि मेरी कौम को जो है वो दावत दो, अगर वो पूरी बात कर देता तो तारीख पलट जाती, इस वक्त कुछ और होती। जिस तरह से अर्ज हुआ कि 30 लोग थे दरबार के अंदर सिपाही के तौर पर इब्ने ज़ियाद के पास, बाहर 4000 अफराद का लश्कर था, लेकिन शुरह काजी जो एक उस जमाने का आलिम है क्या करता है, हकीकत को छिपा लेता है। जब छिपा लेता है, देखिए इमाम सज्जाद अलैहिस्सलाम के दौर में भी एक दरबारी आलिम दीन है जो खुद इमाम अलैहिस्सलाम का पहले परवरदा है, खुद इमाम ने उसको परवरिश की, उसको जो है वो तालीमात दी है, इमाम का सहाबी हुआ करता, बाद में जो है वो हुक्मरान तबके के पास चला जाता है, इस दुनिया की जो अट्रैक्शन है उसको अपनी जानब खींच लेती है और इमाम को छोड़ देता है, इमाम सज्जाद को। और बाद में चूंकि बिलाखिर इल्म की दौलत है, अब इल्म है तो बिलाखिर आप उसको सही जगह भी इस्तेमाल कर सकते हैं और गलत जगह भी इस्तेमाल कर सकते हैं, लेकिन ये क्या करता है, उस इल्म से गलत इस्तेफादा करता है, दरबारी आलिम दीन बन जाता है। इमाम उसको खत लिखते हैं उसकी हिदायत के लिए, उसकी इसमें सरजनिश करते हैं। वहां पर एक जुमला बहुत खूबसूरत है, फरमाते हैं वालम इन्ना अदना मा कतमता व अखफ मा हतमलता अन आनस्ता व वहशत ज़ालिम व सहलता लहू तरीकल गई, कि तुमने जो कम से कम जो काम जो तुम्हारा जो गुनाह है जो तुम्हारा कम से कम भी अगर मैं शुमार करूं तो वो ये है, तुमने क्या किया, तुमने जालिम की वहशत को, वहशत यानी एक इंसान जब तन्हा होता है तो उसको वहशत होती है ना, अकेलेपन में वहशत होती है, हम कहते हैं कि कब्र के अंदर बड़ी वहशत होगी, वहशत क्यों होगी, इंसान तन्हा होगा। जालिम भी जो है अगर उसको ये मालूम हो कि मेरा माशरे में कोई साथ देने वाला नहीं है और मैं अकेला हूं तो वहशत करेगा। इसको उंस कौन फराम करता है कि नहीं तुम तन्हा नहीं हो, लोग तुम्हारे साथ हैं, ये दरबारी आलिम। जब दरबारी आलिम उसके साथ हो जाता है, लोग बिलाकर देखते हैं कि अच्छा ये आलिम दीन भी है, इसको भी समझ बूझ है, ये जब उसके साथ हो रहा है तो बिलाकर इसको मसला नहीं होगा, लोग बिलाकर उसको फॉलो करते हैं, आलिम दीन जो है उसकी फॉलोइंग होती है माशरे के अंदर। इमाम कहते हैं तुम्हारा कम से कम भी अगर गुनाह को शुमार किया जाए तो तुमने ये जो काम किया है वो ये है कि तुमने जालिम की वहशत को उंस में तब्दील कर दिया। अगर तुम लोग ना होते, तुम जैसे लोग ना होते तो जालिम वहशत करता, अकेलापन महसूस करता माशरे के अंदर, उसको खौफ होता, लेकिन तुम लोगों की वजह से ये अब खौफ नहीं खाते, मानूस हैं। बस सहल तलह तरीक अल गई, गुमराही के रास्ते को तुमने उसके लिए आसान कर दिया, वो आसानी से इस गुमराही के रास्ते पर जो है और जुल्म के रास्ते पर चल रहा है। क्यों, किस वजह से, बेदनुव का मिन हीना दनौता व इजाबत कला हीना दुईता, जब उसने तुम्हें नज़दीक किया तो तुम उसके नज़दीक हो गए, जब उसने अपने पास बुलाया तुम उसके पास चले गए, और जब उसने तुम्हें पुकारा तो तुमने उसकी बात पर लब्बैक कहा। इस तुम्हारे लब्बैक कहने से, इस तुम्हारी नज़दीकी ने उसकी वहशत को उसके लिए कम कर दिया, उस वहशत को उंस में तब्दील कर दिया। बस ये चार तबके हैं, हुक्मरान तबका, उनके चापलूसों का तबका, वो सरमाएदार जो कि सरमाए को जमा करके रखते हैं और उसको इस्तेमाल नहीं करते माशरे के फायदे के लिए, और चौथा ये उलमाए दरबार का तबका। جو ہمیشہ دعوت حق کی جانب جو دعوت دی جاتی ہے اس کی مخالفت کرتے ہیں, اور ہمیشہ ان کی خواہش ہوتی ہے کہ اس دعوت کو ختم کر دیا جائے. یہی اس تاریخ کے اندر ہوتا ہے. بار بار آپ کی خدمت میں عرض کیا, 11 ہجری سے لے کر 61 ہجری کا جو وقت ہے, اس 50 سال عرصے میں یہ تمام چیزیں رونما ہوتی ہیں اور امت کے انحراف اور بگاڑ کا باعث بنتی ہیں. یہاں تک کہ حالات یہ آتے ہیں کہ امام علیہ السلام اس غربت کے عالم میں, اس تنہائی کے عالم میں چند اصحاب کے ساتھ قیام مجبور ہوتے ہیں, لیکن جب دیکھتے ہیں کہ اس وقت ضرورت ہے, دین کو ضرورت ہے, تو کسی قیام سے, اس قیام سے گریز نہیں کرتے, اس کسی قسم کی قربانی سے گریز نہیں کرتے. کیوں؟ کیونکہ ان کو معلوم ہے کہ جو کچھ بھی ہے, جو کچھ فرمان ہے, جو اطاعت کرنی ہے, جو عبادت کرنی ہے, خدا کی کرنی ہے, ہمارا سب کچھ جو ہے اس کے راستے میں قربان ہونا چاہیے. یہ ہے یہ فلسفہ شہادت امام علیہ السلام کا, اور اسی کو انہیں ہم تک تعلیم دینا چاہے کہ اگر دین کے راستے میں کوئی مشکل آئے تو اپنا سب کچھ قربان کرنے کے لیے آمادہ رہو. اذان محترم, جیسے جیسے محرم کے دن آگے بڑھتے جا رہے ہیں, اسی طرح ہر روز کوشش ہوتی ہے کہ کسی صحابی کی, کسی جان نثار کی بات کی جائے, ان کو اظہار عقیدت پیش کیا جائے. کل آپ نے حضرت حر علیہ السلام کے کچھ واقعہ سنا کہ کس طرح سے ایک شخص کہ جو راہ تھا امام علیہ السلام, کس طرح سے اس کی ہدایت کرتے ہیں, کس طرح سے جب وہ جنت اور دوزخ کے درمیان زندگی گزار رہا تھا اس کو جنت کی طرف لے کر آتے ہیں, اس کی توبہ قبول ہوتی ہے. کل تک وہ یزید کے لشکر میں تھا, آج وہ حسینی خیموں کے اندر ہے, حسینی صف کے اندر ہے. کہاں کتنا فرق ہے. امام وہ ہے کہ جو اس انسان کو اس پستی سے اس بلندی تک لے جاتا ہے. لشکر میں رہتا تو آج دنیا بھر کی لوگوں کی لعنت کا مستحق قرار پاتا, لیکن آج وہی حر, اس کو ہم علیہ السلام کہتے ہیں. کتنا فرق ہو گیا, کتنی تبدیلی آ گئی. یہ امام ہے جو انسانوں کی اس طرح سے ہدایت کرتا ہے, اتنی بلندی پر ان کو لے کر جاتا ہے. ایک اور شخصیت ہمیں ملتی ہے اس کربلا کے میدان میں کہ جو حضرت حر علیہ السلام کی طرح ہے, لیکن ہستیوں کو بیان کرنے کا مقصد یہ ہوتا ہے کہ انسان کے اندر امید پیدا ہو کہ ہم جو اس زندگی کو گناہوں کے ساتھ, خطاؤں کے ساتھ, معصیتوں کے ساتھ گزار رہے ہیں, ایک دفعہ ان اشخاص کا, ان ہستیوں کا جب ذکر آئے تو ہمیں یہ امید ہو کہ نہیں, ہم بھی اگر آج توبہ کر لیں اور اس راستے سے پلٹنے کی کوشش کریں تو ہمارا امام تو منتظر ہے, اس کی تو خواہش یہ ہے کہ یہ انسان, جو گناہگار انسان ہے, جو خدا کو بھول بیٹھا ہے, دوبارہ اس راستے پر آ جائے. ہر ہفتے روایت کے مطابق ہمارے امام کی خدمت میں, امام زمانہ کی خدمت میں ہمارا اعمال نامہ پیش کیا جاتا ہے. ہر ہفتے کم از کم 2 بار جب وہ ہمارے اعمال نامے کو دیکھتے ہوں گے, نہیں معلوم ان پر کیا گزرتی ہوگی, ان کی کتنی توقعات ہوں گی اپنے شیعوں سے, ان کو کس طرح کا دیکھنا چاہتے ہوں گے. لیکن جب خدا نہ کرے ہمارے اعمال کے اندر اگر کوئی گناہ دیکھتے ہوں, کوئی کوتاہی دیکھتے ہوں, کوئی معصیت دیکھتے ہوں, کہ کوئی ظلم دیکھتے ہوں, تو کیا وہ یہ نہیں سوچتے ہوں کہ کیا میرے جد نے اسی لیے قربانی دی تھی. ان شخصیات کا تذکرہ اس لیے مقصود ہوتا ہے کہ ہمیں ایک انرجی ملے, ایک امید ہو کہ نہیں, ہم آج دوبارہ ارادہ کرتے ہیں, دوبارہ سے خدا کی بارگاہ میں توبہ کرتے ہیں کہ نہیں, آج کے بعد سے میری پوری کوشش یہ ہوگی کہ اپنے امام کے دل کو نہ دکھاؤں. اذان محترم, جب یہ قافلہ مکے سے کوفہ کی جانب رواں دواں تھا, زہیر بھی جو کہ اس زمانے میں عثمانی مسلک سے تعلق رکھتے تھے, عثمانی مسلک یعنی عثمان کے قتل کے اندر امام علی علیہ السلام کو نعوذ باللہ قصوروار ٹھہراتے تھے کہ جیسے ان سے کوئی غلطی ہوئی ہے اس مسئلے میں. آپ بھی حج سے واپس جا رہے ہیں اور عراق کی جانب سفر کر رہے ہیں, لیکن بالآخر امام حسین علیہ السلام کی عظمت کا آپ کو اندازہ ہے, یہ جانتے ہیں کہ نواسہ رسول ہے, ایک عظیم شخصیت ہے, اس لیے, اور ان کو یہ بھی معلوم ہے کہ امام علیہ السلام مکہ میں اعلان کر چکے ہیں کہ میرا ہدف کیا ہے, میں کس مقصد کے لیے جا رہا ہوں اور میں قیام کرنے والا ہوں. زہیر کے دل میں یہ خوف ہے کہ اگر میں اس راستے میں کہیں میری امام سے ملاقات ہو گئی اور امام نے مجھے بلا لیا کہ آؤ زہیر ہماری مدد کرو, ہماری نصرت کرو, تو میں کیا جواب دوں گا, میں امام کو جواب نہیں دے پاؤں گا, کیونکہ بالآخر اس دل کے اندر ایک نور ہے، ایک ہدایت کا ایک گوشہ ہے. خوف ہے، ہمیشہ اپنا راستہ امام حسین علیہ السلام سے الگ رکھتے ہیں. دونوں اسی راستے کی طرف جا رہے ہیں، کوفہ کی جانب جا رہے ہیں، لیکن ان کا جب پڑاؤ پڑتا ہے امام حسین علیہ السلام کا، تو زہر جو ہیں وہ دور جا کے جو اپنے خیمے لگاتے ہیں. ایک جگہ ایسی آتی ہے جہاں پانی کا کچھ کنواں ہوتا ہے، اور یہ دونوں قافلے جو ہیں مجبور ہوتے ہیں کہ ایک ہی جگہ پر جو ہے پڑاؤ ڈالیں. بس اب جو ہے زہر کے دل کے اندر یہ احساس ہوتا ہے کہ بس ایسا نہ ہو کہ اب وہ وقت آ گیا ہو کہ اب مجھے امام بلا لیں. اور یہی ہوتا ہے جب امام علیہ السلام کے خیمے وہاں لگتے ہیں اس جگہ پر، اور زہر کے قافلہ بھی وہیں رکتا ہے. امام ایک دفعہ اپنے قاصد کو بھیجتے ہیں، کسی کو بھیج کے کہتے ہیں جاؤ زہر کو بلا کر لاؤ. جب وہ شخص خیمے میں وارد ہوتا ہے زہر کے، تو لوگ کھانا کھا رہے ہوتے ہیں. جب قاصد کو دیکھتے ہیں اور قاصد کہتا ہے کہ اے زہر، تمہیں امام نے طلب کیا ہے. یہ سنتے ہی زہر کے اوپر ایک سکتہ طاری ہو جاتا ہے، خاموش ہو جاتے ہیں، نہیں سمجھ میں آتا کیا جواب دیں. جب یہ قاصد چلا جاتا ہے، زہر کو پتہ چلتا ہے کہ زہر کو امام علیہ السلام نے طلب کیا ہے. یہ مومنہ خاتون ہوتی ہے، زہر کے پاس جاتی ہے، کہتی ہے کہ اے زہر، تمہیں فاطمہ کا بیٹا طلب کر رہا ہے اور تم جاؤ گے بھی نہیں، جواب بھی نہیں دو گے. تم جاؤ، فقط دیکھو کیا کہتے ہیں امام، واپس چلے آنا، کہ ان کی بات تو جا کے سن لو کم از کم. زہر اٹھتے ہیں بالکل ایک اترے ہوئے چہرے کے ساتھ، ایک مرجھائے ہوئے چہرے کے ساتھ، پریشان حال ہیں. یہ خوف ہے کہ بس امام نے بلا لیا تو میں کیا کروں گا. لیکن جاتے ہیں امام علیہ السلام، جب خیمے میں چلے جاتے ہیں، اس کے بعد تاریخ میں نہیں لکھا کہ امام اور زہر کے درمیان کیا بات چیت ہوتی ہے، کیا گفتگو ہوتی ہے، یہ نہیں معلوم. فقط اتنا معلوم ہے کہ جب زہر اس خیمے سے باہر نکلتے ہیں، تو اب ان کا چہرہ کھلکھلا اٹھ رہا. اب وہ خوشحال ہیں، ایک گلاب کی طرح ان کا چہرہ جو ہے وہ کھل چکا ہے. اب یہ وہ زہر نہیں رہا جو کہ ملاقات سے پہلے کا زہر تھا، اب یہ زہر تبدیل ہو چکا ہے. اس زہر کے اندر ایک انقلاب برپا ہو چکا ہے. جیسے ہی آتے ہیں اپنی مال کے بارے میں وصیت کرتے ہیں، اپنی اولاد کو وصیت کرتے ہیں، اپنی زوجہ کو کہتے ہیں کہ تم اپنے میکے چلی جاؤ، یہ سب وصیتیں کرتے ہیں. لوگ سمجھ جاتے ہیں کہ اب زہر امام علیہ السلام کے پاس جانے کو تیار ہو چکے ہیں. زہر کہتے ہیں کہ اب ہمارا میرا خیمہ امام علیہ السلام کے ساتھ ہوگا. یہ تبدیلی آ چکی ہے. یہ زہر جب جا رہے ہیں اور امام کی جانب جاتے جاتے ان کی بیوی ان کو روک لیتی ہے، کہتی اے زہر، تم جا تو رہے ہو، لیکن زہر دیکھو جب قیامت کے دن وہ وقت آئے تو مجھے بھول نہ جانا، اور حسین کے جس سے میری شفاعت ضرور کرا دینا. حسین اپنے لوگوں کو خلافظ کر کے حسین کے خیمے میں آ جاتے ہیں، حسین کی صف میں آ جاتے ہیں. عاشور کا جب دن آتا ہے، تو یہ وہی زہر جو کل تک عثمانی مسلک کا تھا، آج اتنا عظمت اس نے پیدا کر لی ہے، اتنا عظیم ہو چکا ہے کہ امام حسین علیہ السلام اپنے میمنے کی سرداری اس کو دیتے ہیں. آج یہ وہی زہر ہے، یہ وہی زہر ہے کہ ایک طرف اگر میسرے کی سربراہی حبیب ابن مظاہر کے پاس ہے، جو حسین کا قدیمی دوست ہے، بچپن کا دوست ہے، تو یہ زہر کی یہ اس وقت شان و شوکت ہے کہ میمنے کا سردار زہر کو بنایا جاتا ہے. یہ وہی زہر ہے جس کی توبہ اس طرح سے قبول ہوتی ہے. جنگ ہوتی ہے، زہر شہید ہوتے ہیں. جب شہید ہو جاتے ہیں، آہستہ آہستہ اصحاب شہید ہوتے ہیں، اہل بیت شہید ہوتے ہیں، جب امام حسین علیہ السلام تک وہ تنہا رہ جاتے ہیں، تو یہ وہ وقت ہے کہ جب اس عظمت دیکھیں زہر علیہ السلام کی، جب یاد کرتے ہیں اپنے اصحاب کو، یاد کرتے ہیں، کہتے ہیں یا ابطال الصفا، یا فرسان الحیجا، یا مسلم ابن عقیل، یا ہانی ابن عروہ، یا زہیر ابن قین، مالی انادیکم، میں تم لوگوں کو صدا دیتا ہوں لیکن تم جواب نہیں دیتے، میں تم لوگوں کو پکارتا ہوں لیکن کوئی میری بات پہ لبیک نہیں کہتا، تم لوگ جو اس غیری نیند میں سو چکے ہو، کیوں مجھے کوئی جواب نہیں دیتا، کیوں اس اہل حرم کا کوئی دفاع کرنے کے لیے نہیں آتا. وآخر دعوانا الحمدللہ رب العالمین. سیعلم الذین ظلموا ای منقلب ینقلبون. خدایا ہماری اس قلیل سی عبادت کو قبول فرما. خدایا ہمیں حقیقی معنوں میں اسلام کی تعلیمات کو سمجھنے اور اس پر عمل کرنے کی توفیق عطا فرما. اے خدا ہمیں صحیح معنوں میں اس عزتداری کے حق کو ادا کرنے کی توفیق عطا فرما. خدایا امام حسین علیہ السلام کے خون کا انتقام لینے کے لیے جلد از جلد اپنے آخری حجت کے ظہور میں تعجیل فرما، اور ہمیں ان کے اصحاب انصار میں شامل فرما. ماتم حسین.